यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ। म राजेन्द्र विक्रम शाही। शुरूमा प्रमुख समाचार। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। जाजरकोट भूकम्प प्रभावितलाई सरकारले दिने किस्ता रकम छिटो उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय नेतृत्वको आग्रह। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूद्वारा राजीनामा। र ताइवानमा आएको गेमी आँधीका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित।
4G LTE मोबाइल सेट सम्बन्धी नेपाल टेलिकमको सूचना। नेपाल टेलिकमले देशभर VOLTE सहितको अत्याधुनिक 4G LTE नेटवर्क विस्तार गरिरहेको हुनाले 4G बाट गुणस्तरीय इन्टरनेट तथा कल सुविधा प्राप्त गर्नका लागि नयाँ मोबाइल सेट खरिद गर्दा सेटले LTE ब्यान्ड 20 800 MHz र VOLTE सपोर्ट गर्ने यकिन गर्नुहुन अनुरोध गरिन्छ। नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। मुलुकको अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गरेको छ। चालू आर्थिक वर्षको बजेटको उद्देश्य, प्राथमिकता र कार्यक्रम, 16 पञ्चवर्षीय योजना, राष्ट्र बैंकको 4 रणनीतिक योजना र सरकारवालाबाट प्राप्त सुझावलाई ध्यानमा राखेर मौद्रिक नीति ल्याइएको नेपाल राष्ट्र बैंकका गवर्नर महाप्रसाद अधिकारीले बताउनुभयो।
राष्ट्रिय र अन्तर्राष्ट्रिय आर्थिक तथा वित्तीय स्थिति एवं परिदृश्य र यस ब्याङ्कका उद्देश्य तथा प्राथमिकताहरू र आर्थिक वर्ष 2080-81 मौद्रिक नीति र यसका त्रैमासिक समीक्षामा गरिएका व्यवस्थाहरूको कार्यान्वयन स्थितिको आधारमा यो मौद्रिक नीति तर्जुमा गरिएको छ। साथै मौद्रिक नीति तर्जुमा गर्दा नेपाल सरकारको आर्थिक वर्ष 2081-82 बजेटको उद्देश्य, प्राथमिकता र कार्यक्रम, 16 योजना, यस ब्याङ्कको 4 रणनीतिक योजना, मौद्रिक नीति सुझाव समितिको राय र विभिन्न सरकारवालाहरूबाट प्राप्त राय सुझाव समेतलाई ध्यान दिइएको छ। नेपालमा पछिल्लो समय थोक मुद्रास्फीति बढ्न शुरू भएको, भारतमा खाद्यान्न, तरकारी तथा गेडागुडी र दालजन्य सामग्रीहरूको मूल्य उच्च रहेको र जारी रूस युक्रेन युद्ध तथा मध्य पूर्वको भू राजनैतिक तनाव कायमै रहेका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धन तथा खाद्यान्नको मूल्य बढ्न सक्ने जोखिम भने रहेको छ।
मौद्रिक नीतिमा अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको गवर्नर अधिकारीले बताउनुभयो। नीतिले उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड़ दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्था गरेको छ। समष्टिगत आर्थिक स्थायित्वमा प्रतिकूल असर नपर्ने गरी कर्जा प्रवाहलाई सहज बनाउन मौद्रिक नीति र नियामकीय नीतिबीच तादतम्यता कायम गरिएको गवर्नर अधिकारीले जानकारी दिनुभयो। मुद्रास्फीतिलाई 5% हाराहारीमा राख्ने गरी मौद्रिक विस्तारबाट मूल्यमा चाप पर्न नदिने गरी मौद्रिक व्यवस्थापन गरिनेछ। कम्तीमा 7 महिनाको वस्तु तथा सेवा आयात धान्न पुग्ने गरी विदेशी विनिमय संचित कायम गर्ने मौद्रिक नीतिको लक्ष्य छ।
न्यून ब्याजदर र अधिक तरलताको स्थितिमा कर्जा प्रभाव बढ्न सक्ने र तिनै तहका सरकारहरूको विनियोजित पूँजीगत बजेट कार्यान्वयनले आयात बढ़ाउने सम्भावना भए पनि बजेटमा प्रस्तावित वैदेशिक सहायता र विप्रेषण अप्रवाहको प्रवृत्तिलाई दृष्टिगत गर्दा आर्थिक वर्ष 2081-82 पनि शोधनान्तर स्थिति बचतमा रहने प्रक्षेपण रहेको छ। मार्जिन ट्रेडिङ सहज र व्यवस्थित हुन नसकिरहेको परिस्थितिमा पूँजी बजारमा लगानी गर्ने मुख्य उद्देश्यले स्थापना भएका संस्थागत लगानीकर्ताहरूका लागि ब्याङ्क तथा वित्तीय संस्थाहरूले मार्जिन प्रकृतिको शेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम ₹20 करोडको सीमा खारेज गरिनेछ।
चालू आर्थिक वर्षको बजेटमा सरकारले अनुमान गरे बमोजिम 6% आर्थिक वृद्धि दर हासिल गर्न सहयोग पुग्ने गरी तरलता व्यवस्थापन र कर्जा प्रवाहलाई उत्पादनशील क्षेत्रतर्फ उन्मुख गर्ने मौद्रिक नीतिको लक्ष्य छ। यस्तै विस्तृत मुद्रा प्रदायको वृद्धि दर 12% र निजी क्षेत्रतर्फ जाने कर्जा वृद्धि दर 12.5% रहने प्रक्षेपण गरिएको छ। नयाँ मौद्रिक नीति मार्फत राष्ट्र बैंकले बैंक दर र निक्षेप संकलन दर घटाएको छ। बैंक दरमा स्थायी तरलता सुविधा प्रदान हुने व्यवस्थालाई निरन्तरता दिँदै स्थायी तरलता उपलब्ध हुने शर्तहरूलाई लचिलो बनाइने राष्ट्र बैंकले जनाएको छ। त्यस्तै बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने अनिवार्य नगद अनुपात र वैधानिक तरलता अनुपात सम्बन्धी विद्यमान व्यवस्थालाई निरन्तरता दिइएको छ। मौद्रिक नीति सार्वजनिक गर्नुहुँदै गवर्नर अधिकारीले सहज मूल्य र बाह्य क्षेत्रको स्थितिलाई मध्यनजर गरी अर्थतन्त्रलाई गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीतिको कार्यदिशालाई निरन्तरता दिइएको बताउनुभयो। त्यस्तै उत्पादनशील क्षेत्रतर्फ कर्जा प्रवाह र कर्जाको गुणस्तर सुधारमा जोड़ दिँदै वित्तीय स्थायित्व कायम हुने गरी नियामकीय व्यवस्था तर्जुमा गरिएको उहाँको भनाई छ। मौद्रिक नीतिको कार्यान्वयनबाट समष्टिगत आर्थिक स्थायित्व प्रवर्धन हुने, वित्तीय समावेशीकरण बढ़ने र सरकारले लिएको आर्थिक लक्ष्य हासिल गर्न सहयोग पुग्ने अपेक्षा नेपाल राष्ट्र बैंकले लिएको छ। प्रधानमन्त्री केपी शर्मा ओली समक्ष रूकुम पश्चिम र रूकुम पूर्व जिल्लाका नेपाली कंग्रेस र नेकपा एमालेका सांसद सहितका जिल्ला नेतृत्वले झाजरकोट भूकम्पबाट प्रभावित अधिकांशले अस्थायी आवासका लागि अनुदान रकम अझै पाउन नसकेको विषयमा ध्यानाकर्षण गराएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर ती जिल्लाका प्रतिनिधि मण्डलले गत कार्तिक 17 गतेको भूकम्पबाट प्रभावितका लागि सरकारले दिने तय गरेको पहिलो र दोस्रो किस्ताको रकम छिटो उपलब्ध गराउन आग्रह गरेका हुन्। ज्ञापन पत्रमा पुननिर्माणका लागि राष्ट्रिय पुननिर्माण प्राधिकरणको आयोजना कार्यालय स्थापना गर्न माग गरिएको छ। यसैगरी सशस्त्र द्वन्दकालीन र विभिन्न घटनामा नेकपा माओवादी केन्द्र इतर पक्षलाई राजनीतिक पहुँच र कानूनी प्रभावमा राखी लोकतन्त्रको अनुभूति गर्न नदिइएको गुनासो प्रधानमन्त्री ओली समक्ष गरिएको छ। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका तीन मन्त्री र एक राज्य मन्त्रीले राजीनामा दिनुभएको छ। विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई आज उहाँहरूले राजीनामा बुझाउनु भएको हो। माओवादीले कोशी प्रदेश सरकारलाई दिएको समर्थन कायमै राखेर मन्त्रीहरूको राजीनामा दिएको हो। माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सहभागी मन्त्रीहरूले राजीनामा दिए पनि तत्कालका लागि सरकारलाई दिएको समर्थन भने कायमै रहने बताउनुभयो। नेकपा माओवादी केन्द्रका कोशी प्रदेश सभामा 13 जना सांसद रहेका छन्। संचार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले देशमा स्थायी सरकार आएकाले अब जनता आशावादी हुने गरी काम गरिने बताउनु भएको छ। कम्प्युटर एसोसिएशन नेपाल महासंघ क्यानले आयोजना गरेको होरियन बीटूबी समिर 2024 इन एसोसिएशन विथ बारकोड नेपाल कार्यक्रमको आज उद्घाटन गर्नुहुँदै उहाँले आफू पनि केही गर्ने उत्साहका साथ जिम्मेवारीमा आएकाले उत्कृष्ट कार्य सम्पादन समन्वय र सहकार्यको भावनाले अगाडि बढ़ने बताउनुभयो। मन्त्री गुरूङले विकसित देशहरूमा जस्तै विकासको उचाइमा पुग्नका लागि कर्मचारी संयन्त्र र सरकारबीच बलियो सहकार्य हुनुपर्ने आवश्यकता उल्याउनुभयो। मन्त्री गुरूङले सूचना प्रविधिका क्षेत्रमा गर्नुपर्ने आवश्यक कार्यका लागि सुझाव दिन पनि ज्ञानलाई आग्रह गर्नुभयो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेले राजनीतिक स्थिरताका लागि नेपाली कंग्रेस र नेकपा एमाले एक ठाउँमा आएको बताउनु भएको छ। होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशको तेस्रो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनको आज बाँकेको नेपालगंजमा उद्घाटन गर्नुहुँदै मन्त्री पाण्डेले स्थिर शासनको जग बसाउन आगामी निर्वाचनसम्म कंग्रेस एमाले एक ठाउँमा रहने बताउनुभयो। सुशासन र आर्थिक समृद्धिका लागि सरकार प्रतिबद्ध भएर लाग्ने भन्नुहुँदै मन्त्री पाण्डेले होटल व्यवसाय पर्यटन क्षेत्रको क्षेत्र भएको उल्लेख गर्नुभयो। मन्त्री पाण्डेले पर्यटन नीतिलाई समय सापेक्ष बनाउन आफू आउने बित्तिकै 3 महिनामा प्रतिवेदन बुझाउने गरी कार्यदल बनाएको जानकारी दिनुभयो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले 2 वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुर्याउने लक्ष्य सहित सरकार अगाडि बढ़ेको बताउनु भएको छ। सामुदायिक विद्युत उपभोक्ता राष्ट्रिय महासंघको 20 स्थापना दिवसको अवसरमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खड्काले हाल 98% क्षेत्रमा विद्युतीकरण भइसकेकाले 2 वर्ष अगावै लक्ष्य भेट्ने गरी देशभर विद्युतीकरण गरिने बताउनुभयो। निजी क्षेत्रको समस्या समाधान हुने गरी आफूले काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै ऊर्जा मन्त्री खड्काले विद्युत क्षेत्रलाई आफूले नजिकबाट नियालिरहेकाले आगामी दिनमा काम गर्न सहज हुने विश्वास व्यक्त गर्नुभयो। रामेछापको गोकुल गंगा गाउँपालिका 6 फर्पूमा बिहिबार साँझ गएको पहिरोमा परि 3 जनाको मृत्यु भएको छ। अविरल वर्षापछि खसेको पहिरोले स्थानीय विमान तामाङको 18 वर्षीय छोरी सीता तामाङ, नातिनी क्रमशः 14 वर्षीय आशिका तामाङ र 13 वर्षीय लक्ष्मी तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रदीप कुमार सिंहले जानकारी दिनुभयो। बिहिबार साँझ रोपाई सकेर घरमा एकै ठाउँमा बसिरहेका उनीहरूलाई वर्षासँगै घरमाथिको ढिस्कोले पुरेको गोकुल गंगा 6 का वडा अध्यक्ष चन्द्र सुनवारले जानकारी दिनुभयो। प्रतिनिधि सभाको शिक्षा स्वास्थ्य र सूचना प्रविधि समितिले गठन गरेको सार्वजनिक सेवा प्रसारण विधेयक सम्बन्धी उपसमितिले रेडियो नेपाल र नेपाल टेलिभिजनका पदाधिकारीहरूसँग विधेयकका विषयमा छलफल गरेको छ। छलफलमा संचार तथा सूचना प्रविधि मन्त्रालयका सचिव रामकृष्ण सुवेदीले सार्वजनिक सेवा प्रसारण विदेशको नक्कल नभई देश सुहाउँदो हुनुपर्ने पक्षमा सरकार रहेको तथा व्यवस्थापिका र कार्यपालिका बीच द्वन्द नहुने गरी कानूनको निर्माण हुनुपर्नेमा जोड़ दिनुभयो। छलफलमा संचार मन्त्रालयका सहसचिव गजेन्द्र ठाकुर र कानून मन्त्रालयका सहसचिव मानबहादुर अर्यालले रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त अधिकांश सुझावहरू विधेयकमा समेटिएको जानकारी दिनुभयो। छलफलमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसीले रेडियो नेपाल र नेपाल टेलिभिजनको इतिहासको महत्वलाई कायम राख्दै विधेयकलाई परिष्कृत गर्नुपर्ने सुझाव दिनुभयो। उहाँले दुवै संस्थाको हाल प्रयोगमा रहेका डिजिटल प्लेटफर्मलाई समेत विधेयकमा समेटिनुपर्ने, श्रोता तथा दर्शक परिषद, अम्बुस्टम्यानको व्यवस्था, पदपूर्तिको व्यवस्था, आचार संहिता, प्रसारण हुने सामग्रीहरूमा पर्ने उजुरीको छानबिन तथा जाँचबुझ समितिको व्यवस्था गरिनुपर्ने र सार्वजनिक सेवा प्रसारणको आर्थिक सुनिश्चितता हुनुपर्ने सुझाव दिनुभयो। सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश स्वतन्त्र निकायबाट हुनुपर्ने व्यवस्था विधेयकमा गर्न कार्यकारी निर्देशक केसीले सुझाव दिनुभयो। त्यस्तै नेपाल टेलिभिजनका महाप्रबन्धक फुलमान बलले सार्वजनिक सेवा प्रसारणको कार्यकारी अध्यक्ष र प्रमुख कार्यकारी अधिकृतको नियुक्तिको सिफारिश गर्न प्रतिनिधि सभाका सभामुख वा लोकसेवा आयोगका अध्यक्षको अध्यक्षतामा समिति गठन गर्न विधेयकमा व्यवस्था गरिनुपर्ने र प्रमुख कार्यकारी अधिकृत खुल्ला प्रतिस्पर्धाबाट हुनुपर्ने सुझाव दिनुभयो। उपसमितिका सदस्य सांसद रामप्रसाद चौधरीले विधेयक चाँडै नै समितिमा टुंगो लाग्ने बताउनुभयो। उपसमितिका संयोजक सांसद छविलाल विश्वकर्माले उपसमितिमा विधेयकमाथि पर्याप्त छलफल भएको तथा रेडियो नेपाल र नेपाल टेलिभिजनबाट प्राप्त सुझावहरूको थप अध्ययन गरेर साझा धारणा बनाई विधेयकलाई चाँडै पूर्णता दिइने विश्वास व्यक्त गर्नुभयो। प्रतिनिधि सभाका सांसदहरूले सीमान्तकृत जाति वर्ग र समुदायका लागि संविधानले व्यवस्था गरेका हक अधिकार बारे सूचना साक्षरता अभियान सञ्चालन गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको महिला तथा सामाजिक मामिला समितिको आज बसेको बैठकमा सांसदहरूले अझै पनि पछि परेका समुदायहरू आफ्ना हकबारे जानकार हुन नसकेको भन्दै राज्यका निकायबाटै सचेतना कार्यक्रमहरू सञ्चालन गरिनुपर्ने विचार व्यक्त गर्नुभयो। राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले संघीय संसदका काम कार्यवाही र अभ्यासलाई सत्य तथ्य र वस्तुनिष्ठ आधारमा इमानदारीतापूर्वक समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ। संघीय संसद राष्ट्रिय सभाका पदाधिकारी र संचारकर्मी बीच आज काभ्रेको धुलीखेलमा भएको अन्तर्क्रियामा अध्यक्ष दाहालले आफूले लेखेका समाचारलाई आम नागरिकले कुन रूपमा लिएका छन् भनी पत्रकारलाई आत्मसमीक्षा गर्न समेत अनुरोध गर्नुभयो। राष्ट्रिय सभाका उपाध्यक्ष विमला घिमिरेले संसद र सरकारलाई अझ प्रभावकारी बनाउन संचारकर्मीले दबाव सृजना गर्न सक्ने बताउनुभयो। संघीय संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले संसदमा भएका गतिविधिलाई जस्ताका तस्तै जनता समक्ष पुर्याउन र जनताका विषयवस्तु सदनमा ल्याउन संचारकर्मीको महत्वपूर्ण भूमिका हुने बताउनुभयो। नारायणगढ़ मुगलिन सड़क अन्तर्गत चितवनको भतेरीमा कन्टेनर र ट्रक एक आपसमा ठोकिँदा दुईजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरीक्षक भेषराज रिजालका अनुसार भारतको उत्तर प्रदेशका 24 वर्षीय मेहताब आलम र वीरगंज महानगरपालिका 24 33 वर्षीय प्रमोद पटेलको दुर्घटनामा मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ। काठमाडौँको किर्तिपुर नगरपालिकाका प्रमुख राजकुमार नकर्मीको दाह संस्कार सम्पन्न भएको छ। मृगौला रोगबाट पीड़ित नकर्मीको गएराती वीर अस्पतालमा उपचारका क्रममा निधन भएको हो। नेपाली कंग्रेसका सभापति शेरबहादुर देउवाले आज किर्तिपुर नगरपालिकाको कार्यालय परिसर पुगेर उहाँको पार्थिव शरीरमा पार्टीको झण्डा ओढ़ाएर अन्तिम श्रद्धांजलि अर्पण गर्नुभएको थियो। सभापति देउवाले आज एक विज्ञप्ति जारी गरी पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरूमा स्वर्गीय नकर्मीले पुर्याउनु भएको योगदानको स्मरण गर्नुहुँदै भावपूर्ण श्रद्धांजलि अर्पण गर्नुभएको छ। विक्रम सम्मत 2079 भएको स्थानीय तह निर्वाचनबाट नकर्मी किर्तिपुर नगरपालिकाको प्रमुखमा निर्वाचित हुनुभएको थियो। नेपाली लोकगीत संगीतका प्रतिभाशाली गायक लक्ष्मी प्रसाद एलपी जोशीको 88 वर्षको उमेरमा निधन भएको छ। झापाको दमक एक स्थित आफ्नै निवासमा हिजो साँझ बेहोश हुनुभएका उहाँको उपचारका क्रममा लाइफ लाइन अस्पतालमा निधन भएको हो। विक्रम सम्मत 1993 धनकुटा बजारमा जन्मिनुभएका गायक जोशीलाई जनस्तरबाट लोकगीतका सम्राटको उपाधि दिइएको थियो। उहाँले रिटिङ रिटिङ नबजाऊ बियानो, ओल्लो खोलो पल्लो खोलो, कमिलाको गोलो, निगालो घारीमा च्याखुरा नाच्यो, कान्छी मट्याङ ट्याङ लगायतका दर्जनौं कालजयी गीत गाउनु भएको थियो। विक्रम सम्मत 2013 उहाँको पहिलो गीत नेपालको माया रेडियो नेपालमा रेकर्ड भएको थियो। बाजुराका चारवटा स्थानीय पालिकासँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कोल्टी सड़क खण्ड अवरूद्ध हुँदा स्थानीयले शास्ति खेप्नु परेको छ। बाजुराबाट संवाददाता राजेन्द्र विकको रिपोर्ट।
बाजुराको पूर्वोत्तरी क्षेत्रमा रहेका चार स्थानीय पालिकासँगै छिमेकी जिल्ला हुम्ला र मुगु जोड्ने मार्तडी कोल्टी सड़क खण्ड करिब एक महिनादेखि अवरुद्ध छ। वर्षात शुरू भएसँगै ठाउँ ठाउँमा खसेको पहिरोका कारण निरन्तर अवरुद्ध भएको सड़क खण्ड लामो समय बितिसक्दा समेत सञ्चालनमा नआउँदा स्थानीयलाई सदरमुकाम मार्तडीसम्म आउजाउ गर्न र दैनिक उपभोग्य सामग्री ढुवानी गर्न शास्ति बेहर्नु परेको छ। बुढीनन्दा नगरपालिका वडा नम्बर 7 का स्थानीय महेश कुमार कार्की,
बाटोमा आउँदा ठुलो शास्ति भोग्नु पर्यो। तीन ठाउँमा हामीले गाडी चेन्ज गर्नुपर्ने भयो। ठाउँ ठाउँमा पहिरो गएको कारणले अब बाटो अवरुद्ध छ र हामी हिँड्ने यात्रु लगायत दैनिक उपभोग्य सामग्रीहरू पनि लिन एकदमै ठुलो शास्ति छ। अहिले
मार्तडी कोल्टी सड़क सहित बाजुराको मुख्य राजमार्गका रूपमा रहेको साफे मार्तडी सड़क वर्षात लाग्नासाथ पटक पटक अवरुद्ध भइरहने समस्याले यहाँका स्थानीय महँगीको मारमा परेका छन् भने व्यवसायीहरू सामग्री ढुवानी नहुँदा व्यवसाय नै धरापमा पर्न थालेको बताउँछन्। धुनी हाट बजार मार्तडीका एकजना व्यापारी दिनेश बोहरा,
सधैँ यो वर्ष पनि वर्षाको कारणले गर्दा बाढी पहिरोको कारणले गर्दा बाटो अवरुद्ध भएको छ। यहाँका स्थानीय व्यवसायी मारमा हुनुहुन्छ। सहज ढुवानी नभएको कारणले गर्दा मूल्य वृद्धिदेखि लिएर थुप्रो समस्याहरू झेल्नु पर्ने यहाँको बाध्यता छ। यसको लागि सरकारले दीर्घकालीन समाधानको उपाय खोजिदिएको भए हामीलाई सजिलो हुन्थ्यो।
सड़क सुचारू नहुँदा स्थानीयलाई आवत जावतमा मात्र नभई आफूले उत्पादन गरेका कृषि उपज बजारसम्म ढुवानी गरी बिक्री वितरणमा समेत समस्या भइरहेको छ।
नागरिकलाई पैदल हिँड्न समेत कठिन सड़क नियमित सञ्चालनका लागि के पहल भइरहेको छ त?
प्रमुख जिल्ला अधिकारी भीमकान्त पौडेल,
दुई वर्षदेखि हो समस्या। यो दिल्लीको एउटा ठुलो पहिरो छ। अब त्यो पहिरो पोहोर साल पनि धेरै समय खर्च गरेर बनाइयो। बर्खा लाउने बित्तिकै त्यो सबै बग्दो रहेछ, माथिबाट तलबाट एकदमै समस्याग्रस्त छ। त्यसलाई चाहिँ अलिकति ठुलै लगानी गरेर कृष्णवीरमा रोके जस्तो पाराले अलिक नरोकियो भने हुँदैन। त्यो तिनटै खोलामा पुल नभएको हुनाले खोलाकै कारणले डिस्टर्ब भइरहन्छ कि। डोजर पनि छन्, सानसानो त हो, केही समस्या होइन। ठुलो पहिरो नै समस्या भएको
2051 सालमा उद्घाटन गरिएको 57 किलोमिटरको साफे मार्तडी सड़क खण्ड र 2056 सालमा शुरूआत गरिएको 41 किलोमिटर रहेको मार्तडी कोल्टी जोड्ने सड़क हालसम्म पनि स्तरोन्नति हुन नसक्दा बसातमा बाजुराका नागरिक कष्टपूर्ण यात्रा गर्न बाध्य छन्। राजेन्द्र विक, रेडियो नेपाल, बाजुरा।
अब अन्तर्राष्ट्रिय समाचार। ताइवानमा आएको गेमी आँधीका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित भएका छन्। गेमी आँधीका कारण फिलिपिन्समा कम्तीमा 21 जनाले र ताइवानमा 5 जनाले ज्यान गुमाउनुका साथै सयौं मानिस विस्थापित भएका थिए। ताइवान हुँदै चीन प्रवेश गरेको गेमी आँधीले चीनमा पनि उथलपुथल ल्याएको हो। 8 वर्षमा ताइवानमा आएको सबैभन्दा शक्तिशाली आँधीका कारण फिलिपिन्सको मनिलामा हिजो 14 लाख लिटर तेल बोकेको ट्याङ्कर समुद्रमा डुबेपछि इन्धनको प्रदूषण फैलन बाट रोक्ने पहलहरू गरिएको छ। उक्त ट्याङ्कर चीनको पूर्वी फुजियान प्रान्तमा जाने क्रममा दुर्घटना भएको सरकारी संचार माध्यमले जनाएको छ। चीनी अधिकारीहरूले भारी वर्षा र गेमी नाम दिइएको चक्रपातले विपत्ति निम्त्याउन सक्ने चेतावनी बिहिबार नै दिएका थिए। उनीहरूले फुजियानमा करिब 2,90,000 भन्दा बढ़ी मानिसहरूलाई स्थानान्तरण गरेको जनाउँदै केही शहरमा सार्वजनिक यातायात, कार्यालय, विद्यालय लगायत बजार बन्द भएको जनाएका छन्। करिब 90 लाख जनसंख्या रहेको वानझाउ शहरमा बाढ़ी र डुबानजन्य जोखिमको चेतावनी जारी गरिएको छ भने 7,000 मानिसहरूलाई स्थानान्तरण गरेको सीसीटीभीले जनाएको छ। आधिकारिक चिनिया मौसम नेटवर्कलाई उद्धृत गर्दै सीसीटीभीले चक्रपात करिब 20 किलोमिटर प्रति घण्टाको गतिमा उत्तर पश्चिमतर्फ अघि बढ़िरहेको जनाएको छ। शुक्रबार दिउँसो जियाङसी पुग्दा आधी विस्तारै कमजोर हुने जनाइएको छ। यसैगरी जापानमा भारी वर्षापछि आएको बाढ़ीले कम्तीमा 3 जना बेपत्ता भएका र हजारौं मानिसलाई सुरक्षित स्थलमा स्थानान्तरण गरिएको छ। होन्सुको यामागाता र अकिता प्रान्तका स्थानीय सरकारहरूले 2 लाख भन्दा बढ़ी मानिसहरूलाई उक्त ठाउँ खाली गर्न सल्लाह दिएको त्यहाँका अग्नि तथा विपद व्यवस्थापन समितिले जनाएको छ। जापानको मौसम पूर्वानुमान निकायले यस हप्ता यामागाता प्रान्तको साक्ता र तुजामा भारी वर्षाको अनुमान गर्दै त्यस स्थानका लागि उच्च आपतकालीन चेतावनी जारी गरेको छ। जापानले हालका वर्षहरूमा देशका धेरै भागमा अनपेक्षित भारी वर्षाको सामना गरिरहेको छ। पपुवा न्युगिनीको उत्तरी क्षेत्रमा रहेको 3 वटा गाउँमा हतियारधारीहरूले आक्रमण गरी 30 भन्दा बढ़ी सर्वसाधारणको हत्या गरेका छन्। मारिनेहरूमा 16 बालबालिका रहेका अधिकारीहरूले पुष्टि गरेका छन्। आक्रमणपछि हतियारधारीहरूले गाउँमा आगो लगाइदिएकाले मृतकको संख्या बढ़न सक्ने अनुमान गरिएको छ। सयौं आदिवासी र विभिन्न भाषाको धनी राष्ट्रका रूपमा परिचित पपुवा न्युगिनीमा स्थानीय आदिवासी बीचको युद्ध धेरै पुरानो हो। समयसँगै बढ़िरहेको जनसंख्याका कारण त्यहाँ रहेका आदिवासी बीच जमीन वस्तुभाव र स्रोतका लागि हिंसा बढ़िरहेको छ। अब आर्थिक समाचार।
प्रधानमन्त्री तथा राष्ट्रिय योजना आयोगका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय योजना आयोगका नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीलाई शुक्रबार पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित समारोहमा प्रधानमन्त्री ओलीले उहाँलाई शपथ गराउनु भएको हो। समारोहमा नवनियुक्त उपाध्यक्ष प्राध्यापक डाक्टर शिवराज अधिकारीले योजना आयोगका नवनियुक्त सदस्यहरूलाई प्रधानमन्त्रीको उपस्थितिमा शपथ गराउनुभयो। शुक्रबार शपथ ग्रहण गर्ने सदस्यहरूमा डाक्टर आरपी बिच्छा, डाक्टर रमेश प्रसाद सिंह, डाक्टर प्रकाश कुमार श्रेष्ठ, गीता अधिकारी पौडेल, डाक्टर जय बहादुर टण्डन हुनुहुन्थ्यो। समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनता र राष्ट्रको आवश्यकता बमोजिम सबै पक्षसँग समन्वय गरेर योजना तर्जुमाको काम अघि बढ़ाउन नवनियुक्त उपाध्यक्ष तथा सदस्यहरूलाई निर्देशन दिनुभयो। नेपाल चेम्बर अफ कमर्सले आर्थिक वर्ष 2081-82 मौद्रिक नीति तुलनात्मक रूपमा केही लचक ल्याएको टिप्पणी गरेको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिका केही सकारात्मक र केही विषय अझै सम्बोधन हुन नसके चेम्बरले उल्लेख गरेको छ। चेम्बरले आज एक विज्ञप्ति जारी गर्दै मौद्रिक नीति मार्फत बैंक दर र नीतिगत दर घटाएको विषयलाई सकारात्मक रूपमा लिएको उल्लेख गरेको छ। निर्माण व्यवसायमा आएको शिथिलतालाई दृष्टिगत गरी सो क्षेत्रको पुनस्थापनाका लागि मौद्रिक नीतिमा गरिएका व्यवस्थाहरू पनि सकारात्मक भएको चेम्बरले उल्लेख गरेको छ। चेम्बरले चालू आर्थिक वर्षको बजेट र मौद्रिक नीतिको प्रभावकारी समन्वय मार्फत अर्थतन्त्रलाई चलायमान बनाउनु पर्नेमा पनि जोड़ दिएको छ। हाल कायम 20 करोड़को कर्जा सीमा हटाउने पक्ष सकारात्मक भए पनि 50 लाख भन्दा माथिको कर्जा प्रवाहको जोखिम भार 100% कायम गरिनुपर्ने माग सम्बोधन हुन नसकेको चेम्बरले गुनासो गरेको छ। ड्राफ्ट टिटीको माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सट्टै सुविधामा वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको मौद्रिक नीतिले ती माध्यमबाट वस्तु आयात गर्दा उपलब्ध हुने सट्टै सुविधाको विद्यमान सीमा अमेरिकी डलर 35,000 वृद्धि गरी अमेरिकी डलर 50,000 कायम गरिएको छ। डकुमेन्ट अगेन्स्ट पेमेन्ट र डकुमेन्ट अगेन्स्ट एक्सेप्टेन्सको माध्यमबाट आयात गर्न सकिने विद्यमान सीमा अमेरिकी डलर 60,000 वृद्धि गरी अमेरिकी डलर 1,00,000 कायम गरिएको छ। नेपालमा खोलिएका परिवर्तित विदेशी मुद्राको खाताबाट खर्च गर्न सकिने सीमालाई समेत मौद्रिक नीतिले वृद्धि गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानीका प्रशस्त अवसर भएकोले स्पेनिस लगानीकर्ताहरूलाई नेपालमा लगानी बढ़ाउन आग्रह गर्नुभएको छ। नेपाल उद्योग वाणिज्य महासंघको सचिवालयमा शुक्रबार बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेफ सान्ता क्रेउ बेन्जोचसँगको भेटमा अध्यक्ष ढकालले नेपालमा स्पेनको लगानी बढ़ाउन आग्रह गर्नुभयो। भेटमा अध्यक्ष ढकालले बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्षलाई नेपालमा सबै क्षेत्रमा लगानीको प्रशस्त अवसर रहेको जानकारी गराउनुभयो। भेटमा बार्सिलोना चेम्बर अफ कमर्सका अध्यक्ष जोसेफ सान्ता क्रेउ बेन्जोचले दुई चेम्बर बीच राम्रो सहकार्य हुन सक्ने उल्लेख गर्नुभयो। उहाँले नेपाल उद्योग वाणिज्य महासंघसँग राम्रो साझेदारीको लागि आफूले पहल गर्ने पनि बताउनुभयो।
अब खेल समाचार।
विश्व खेलकुदको महाकुम्भका रूपमा स्थापित ओलम्पिकको 33 ग्रीष्मकालीन ओलम्पिक पेरिस ओलम्पिक आज औपचारिक शुरूआत हुँदैछ। नेपाली समय अनुसार राति 11:15 ओलम्पिकको उद्घाटन समारोह शुरू हुनेछ। विश्वका 206 देशका 10,000 भन्दा बढी खेलाड़ीको यस पटकको ओलम्पिकमा सहभागिता रहनेछ। पेरिस शहरलाई उद्घाटन समारोहका लागि प्रयोग गरिने बताइएको छ। 3,00,000 भन्दा बढी दर्शकले प्रत्यक्ष उद्घाटन समारोह हेर्ने विश्वास गरिएको छ। ओलम्पिक सहभागी खेलाड़ीको मार्च सेन नदीमाथि अगाडि बढ़ने डुंगामा हुनेछ। ओलम्पिकलाई नै लक्षित गरेर सेन नदीलाई सफा गरिएको थियो। 16 दिनसम्म चल्ने ओलम्पिकमा कुल 32 खेलको 329 विधामा प्रतिस्पर्धा हुनेछ। पदकमा आइफल टावरबाट झिकिएको फलामको अंश पनि रहनेछ। ओलम्पिकमा 9 अर्ब युरो खर्च हुनेछ। मार्च पासमा नेपाली खेलाड़ी टेबल टेनिसका स्ट्याटू श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानले झण्डा बोक्ने नेपाल ओलम्पिक कमिटी एनओसीले यसअघि नै सार्वजनिक गरिसकेको छ। 16 दिनसम्म चल्ने ओलम्पिकमा स्ट्याटू र मनिता सहित एथलेटिकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, पौडीका एलेक्सा र डुवाना लामा तथा सुटिङकी सुस्मिता नेपाल छन्। 7 खेलाड़ी सहित 27 जना नेपालको ओलम्पिक टोलीमा रहेको बताइएको छ। छनौट चरण पार गरेर ओलम्पिक पुगेका नेपाली टेबल टेनिस स्टार स्टाटुले सेनेगलमा इब्राहिममा डियानसँग शनिबार खेल्नेछन्। त्यस्तै समूह पीमा रहेका प्रिन्सले पहिलो खेल विश्ववरिताको दोस्रो स्थानमा रहेका डेनमार्कका भिक्टर एक्सेलसँग खेल्नेछन्। स्टाटु दक्षिण अफ्रिकाको छनौट पार गर्दै ओलम्पिक पुगेका थिए। सन् 1964 ओलम्पिकमा भाग लिन शुरू गरेको नेपालका लागि छनौट चनौट पार गरेर ओलम्पिक खेल्ने स्टाटु तेस्रो खेलाडी पनि हुन्। नेपालले काबा वुमेन्स नेसन भलिबल लीगको उद्घाटन खेलमा श्रीलंकाको सामना गर्नेछ। नेपाल सहित पाँच राष्ट्रको सहभागिता साउन 17 गते नेसन लीग शुरू हुँदैछ। नेपाल श्रीलंका सहित इरान भारत र मालदिव्सले नेसन लीगको उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्। आयोजक नेपाल भलिबल संघले शुक्रबार पत्रकार सम्मेलन गर्दै नेसन लीगको ट्रफी सार्वजनिक गरेको छ। गैर आवासीय नेपाली संघ एनआरएनका संस्थापक अध्यक्ष उपेन्द्र महतोले ट्रफी सार्वजनिक गर्नुभयो। संघले नेसन लीगको लागि तयारी पूरा भएको जनाएको छ। संघका अध्यक्ष जितेन्द्र बहादुर चन्द संयोजकत्वमा विभिन्न 21 उपसमिति गठन भएको पत्रकार सम्मेलनमा जानकारी दियो। 7 दिनसम्म चल्ने प्रतियोगिताको पहिलो दिन इरान र भारत बीच खेल हुनेछ। नेपालले साउन 18 गते भारतसँग, साउन 20 गते मालदिव्स र साउन 21 गते नेपालले इरानको सामना गर्नेछ। राउन्ड रोबिन लीगपछि अङ्क तालिकाको पहिलो र चौथो तथा दोस्रो र तेस्रो बीच साउन 22 गते सेमी फाइनल हुनेछ। फाइनल र तेस्रो स्थानको खेल साउन 23 गते हुनेछ।
उहाँ हुनुहुन्थ्यो अजय बम। अब मौसम। आगामी 24 घण्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुनुको साथै बागमती र सुदूरपश्चिम प्रदेशका 1-2 स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार छ। धनकुटाको अधिकतम तापक्रम 31.1, न्यूनतम 22 डिग्री सेल्सियस वर्षा फाटफुट। काठमाडौँको अधिकतम 30.8, न्यूनतम 21.5, वर्षा 4.4 मिलिमिटर। पोखराको अधिकतम 33.5, न्यूनतम 23.8 डिग्री सेल्सियस वर्षा 12.5 मिलिमिटर। वीरेन्द्रनगरको अधिकतम तापक्रम 34.5, न्यूनतम 24.2, वर्षा 23 मिलिमिटर। र दिफायलको अधिकतम तापक्रम 35.7, न्यूनतम 26.6, वर्षा 2.1 मिलिमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। अर्थतन्त्रलाई थप गतिशील बनाउने उद्देश्यका साथ चालू आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक। जाजरकोट भूकम्प प्रभावितलाई सरकारले दिने किस्ता रकम छिटो उपलब्ध गराउन प्रधानमन्त्री केपी शर्मा ओलीसँग स्थानीय नेतृत्वको आग्रह। कोशी प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका मन्त्रीहरूद्वारा राजीनामा। र ताइवानमा आएको गेमी आधीका कारण चीनमा करिब 3 लाख मानिस विस्थापित। रेडियो नेपालबाट साँझ 7 बजेको समाचार सकियो। 8 बजे अंग्रेजीमा समाचार सुन्न सक्नुहुनेछ। नमस्कार।